بسم الله من الشيطان الرجيم. السلام عليكم ورحمة الله وبركاته. سمجھ آ رہا ہے اب ترجمہ؟ ایک دو تھوڑے سے آپ لوگوں کے لیے کمنٹس یہ تھے کہ آپ لوگوں کی آواز جتنی اونچی ہوتی ہے اس سے بھی زیادہ اونچی ہو سکتی ہے الحمدللہ. ایک انسانی فطرت ہے کہ ان سب سے زیادہ وہ خود کو سنتا ہے, یہ تو آپ مانتے ہی ہیں نا. یہی تو ہم منافقت میں پڑھ بھی رہے ہیں نا, ہم اپنے اندر کی بہت سنتے ہیں نا. گرمی, سردی, بیماری, صحت, تندرستی, عافیت, یہ سب کیا ہیں اصل میں؟ ہماری اندر کی پکارے ہیں نا, اور ہم اس کو سن کے اپنے بارے میں فیصلہ کر لیتے ہیں کہ ہم صحت مند ہیں کہ بیمار ہیں, ہم کیا کر سکتے ہیں کیا نہیں کر سکتے نا. تو جس طرح ہم اپنے اندر کی آواز بہت سنتے ہیں نا, اسی طرح یاد رکھیے کہ ہمارے کان ہماری اپنی آواز کو بہت پہچانتے ہیں. ٹھیک ہے, تو جب آپ ترجمے کے دوران اپنے الفاظ کو خود دہرا لیتے ہیں اتنی اونچی کہ آپ کے کان اس کو سننے کے یوز ٹو ہو جائیں, تو آپ محسوس کریں گے کہ آپ کو وہ حصہ کبھی بھی نہیں بھولے گا انشاءاللہ تعالی. اگلے سبق پہ جانے سے پہلے تھوڑی سی باتیں پچھلے سبق میں سے. ایک تو میں آپ سے تھوڑا سا یہ دیکھنا چاہوں گی کہ آخر کی آیتیں جو تھی وہ آپ لوگوں نے کتنی سمجھی, کیونکہ آخر میں ایک تو وقت تھوڑا سا کم ہوتا ہے, دوسرا پورے سبق کا خلاصہ ہوتا ہے. کچھ کمنٹس پڑھنے کے بعد انشاءاللہ آخر میں جو دو مثالیں تھیں اس کو کوشچن آنسرس کی صورت میں آپ لوگوں کے ساتھ کروں گی انشاءاللہ تعالی. اور یہ وقت جو ہے یہ بہت قیمتی ہوتا ہے, اس وقت کو ضائع نہ کیا کریں, لکھا کریں. اسٹوڈنٹ کے ہاتھ میں قلم بہت خوبصورت لگتا ہے, قلم کے بغیر ایک علم والے کا حسن ہی نہیں بنتا. ٹھیک ہے, تو ایون کمنٹس ہیں لیکن آپ اس کو لکھیں گے اور اپنے لیے عمل کی باتیں لکھیں گے. چند اسٹوڈنٹس کے کمنٹس, آج ایسا محسوس ہوتا ہے کہ سمندر میں ڈوبے ہوئے ہیں اور اس کی گہرائی سے ہیرے موتی نکالنے ہیں انشاءاللہ. دعا ہے کہ اللہ تعالی ہمیں ایمان اور عمل کی دولت دے اور نفاق سے بچائے تاکہ ہم اسلام میں پورے کے پورے اترے, آمین. آپ سب بھی کہہ دیں. آیت 8 نے سوچنے پہ مجبور کیا کہ منافق کے دل میں یا ہمارے آس پاس تو یہی رویے ہیں, اللہ پر ایمان تو ہے آخرت پر بھی لیکن نبی صلی اللہ علیہ وسلم کے طریقوں سے دور ہیں. تو گویا کہ آپ کو اس سے ایک سوچ مل گئی کہ نفاق کیا ہے. سب مل کے بولے, نبی کی اطاعت سے منہ موڑنا. ہمیں صرف اور صرف اللہ تعالیٰ کی ذات سے ڈرنا ہے, کسی انسان سے نہیں. جھوٹی زندگی کے چنگل سے نکلنا ہے, سچا مومن بننا ہے انشاءاللہ. اپنی زندگی کو چیک کرنا ہے کہ میرا رویہ کسی موڑ پر منافقت کا تو نہیں, ڈیپلی یعنی شعور سے چیک کرنا ہے انشاءاللہ. تو آپ دیکھ سکتے ہیں نا کہ یہ چیزیں ہمارے اپنے اندر ہمارا اپنا محاسبہ کرنے کی صلاحیت کو بڑھاتی جاتی ہیں دن بدن. مجھے ایسا لگتا ہے کہ منافق کی قسموں سے ابھی کافی زیادہ چیزیں ابھی بھی میرے اندر ہیں, یعنی جو چیزیں ہم نے منافق کی پڑھی ان میں سے بہت ساری چیزیں ابھی بھی ہمارے میرے اندر ہیں اور میں نے کوشش کرنی ہے کہ وہ چلی جائیں, اور اللہ سے دعا ہے کہ میرے اندر تقویٰ لے آئے, اور انشاءاللہ انہوں نے کوشش بھی کرنی ہے. یہ لکھتی ہیں کہ اتنی تفسیر یعنی تعوذ سے آج تک, یعنی اعوذ باللہ سے جو پہلا لیسن تھا آج تک یعنی 20 آیتوں تک, سورت بقرہ کے ان دو رکوع تک دنیا سے آخرت کا سفر پتہ چلا دیا. سچ ہے کہ جھوٹ؟ یہ کسی انسان کا کلام نہیں ہے, تو اس کو کرنے کے لیے پھر اپنے اندر الہامی طاقتیں بھی لانی پڑیں گی. یاد رکھیے یہ سمندر آپ نہیں پی سکیں گے اگر آپ کا اندر مضبوط نہ ہوا, اگر آپ نے اپنی اسپرچویلٹی نہ بڑھائی, کبھی اللہ کی مدد نہیں آئے گی. پورا قرآن کر جائیں گے روتے روتے گزر جائیں گے, اور جتنے اندر سے ٹھکیں گے نا پھر دیکھیے کہ تند یہ بادے مخالف سے نہ گھبرا کے اوقاف, یہ تو چلتی ہے تجھے اونچا اڑانے کے لیے. کبھی بھی اس راستے میں مشکلات آیا کرے تو فوراً اپنی کشتی چیک کیا کرے کہ میری کشتی کتنی مضبوط ہے. کیوں؟ اللہ کے نبی نے ابو ذر کو کہا تھا کہ ابو ذر کشتی کو پختہ کر لے, سمندر بڑا گہرا جس میں جانا ہے, کہیں کوٹ کرواؤں گی انشاءاللہ, اور جس ذات نے تیرا حساب لینا وہ بڑی باریک بین ذات ہے, تو ہم نہیں بچ سکتے جب تک کہ اپنا محاسبہ نہ کریں. فیصلہ زندگی میں ہمارے ہاتھ میں ہے, کیونکہ زندگی ایک چانس ہے اللہ سبحانہ تعالیٰ کی طرف سے. غور طلب بات آخری فیصلہ ہے جو مجھے خوب اچھی طرح سے پتا ہے کس کے ہاتھ میں ہے, اس کی فکر لگ گئی اور آج سے انشاءاللہ یہی میرا مشن ہے. اچھی سوچ ہے نا ان کی. اللہ تعالیٰ ہم سب کو بھی بہترین طریقے سے غور و فکر کرنے دے. جھوٹ اور نفاق کی زندگی سے پرہیز کرنا ہے. منافق کے بارے میں پڑھ کر مجھے اپنی ایک دوست یاد آ رہی ہے کہ جب میں دین کی دعوت دیتی تھی تو وہ کہہ دیتی تھی کہ میں پڑھوں گی تو عمل کرنا پڑے گا, اس لیے دعا کرتی ہوں کہ اللہ تعالیٰ اسے ہدایت کا راستہ دکھائے. आज कितने लोग हैं जो ये पिल्स लेके बैठे हुए हैं कि पढ़ लिया तो अमल करना पड़ेगा, बस ही जैसे गुजर रहे हैं गुजरते जाओ, छोड़ दो ये तो ऐसे ही छोड़ो, फिल्टर प्लांट घर में लगा लिया तो पता चल जाएगा कि पानी में कितने जर्म्स थे, तो ऐसे ही कर लो, लेकिन उसमें तो हमें सेहत की इतनी फिक्र होती है, लेकिन ईमानी और रूहानी सेहत से हम इतने दूर हैं। और मैं जो पढ़ूंगी अमल करने की पूरी कोशिश करूंगी इंशाल्लाह। आज के सबक से ये सीखा कि कहीं किसी बात पर झूठ नहीं बोलना, और मुनाफिक के बारे में डिटेल में आज पता चला, ये इंग्लिश कापी पढ़िएगा मैं आपको दे रही हूँ, बहुत सारी चीज़ों का पता चला। ये कोर्स इंशाल्लाह मुझे मोमिन बनने में मददगार साबित होगा, आपको भी लगता है? झूठ से बचना है किसी भी सूरत में, मुनाफिक की तमाम निशानियां जो भी हम में हैं ख़त्म करना है, ये मेरा बड़ा गोल है। अल्लाह ताला मुझे तौफीक दे कि मैं इस पर अमल करूं। कुछ इंग्लिश के कमेंट्स थे ये आपके साथ, सब दिल की गहराई के साथ जवाब दिया करें हर एक के लिए, क्योंकि आवाज़ सलाम का जवाब ना देना ये दिल में कीने की अलामत होती है। ठीक है, जवाब दें दोबारा।
I'm just going to read some of the comments. They're anonymous, so I don't know whose comments these are. After studying in depth about munafiqs, I am scared to recognize I have some of these qualities of hypocrites. I am now making dua to Allah to fix me and make me a mu'min.
Amen.
This is from a sister during the course. My feelings from my heart. On Monday, my mum tried waking me up as it was the first day of the course. And I kept saying, give me 2 minutes, I will wake up. It was 9:30 a.m. all of a sudden, and I woke up to see why my mom didn't try waking me up. She had already left for the course. I quickly brushed my teeth and got ready, as I didn't want to be late. As I was about to leave, I suddenly felt really dizzy and weak. I quickly went back to sleep and said, no, I can't do this. I sat there thinking, I really want to do this course. I didn't want to miss the first day. The shaitan was putting me down and saying, go back to sleep. I challenged him by saying, I'm going to the course. I won't let anything stop me. MashaAllah, this is my third day of the course, and I can say it has already transformed my life. I feel like a new person. Last night, I was doing my homework, and I was trembling, and tears were flowing from my eyes as I was listening to the daily reminder. I am really thankful to Allah for bringing me to this path that will bring me closer to Him, and most importantly, my deen. And also Ustaza Ji for coming to London to teach us and also guide us. Without her, we would still be so sinful and living life with no purpose. The purpose of life is to become closer to Allah and remember the promised reward, which is heaven. I don't fully understand Arabic or Urdu. But what makes this course so interesting is the beautiful voice of Ustaza Ji, mashallah, which really touches the heart. Hopefully, after accomplishing this course, my aim will be to apply what I have learned to my life. Also, I have a certificate to show Allah how proud I am of my qualification because of him. I would like to take this opportunity to thank Ustaza Ji for coming to London to teach us. As I always wanted to do an Arabic course to learn and understand the true meaning of the Quran. And the sisters quoted a quote here, nothing heals the heart better than the speech of Allah, the Quran. And reflecting upon the ayah is the first step towards healing the heart.
Alhamdulillah. So you can see that when something comes to your heart, it has an effect. And एक उर्दू की कहावत है कि दिल से जो बात निकलती है असर रखती है, पर नहीं पर ताकतें परवाज रख। लेकिन मतलब यह है कि जो भी सच्चे जज्बे होते हैं ना, ये बंदे के पहचाने जाते हैं। कभी भी याद रखिए कि झूठ जो होता है ना, वो दिलों पे नहीं लगेगा। अगर मेरे दिल पे कुरान नहीं लग रहा ना, तो या तो फिर इसकी वजह एक है कि मेरे दिल में झूठ है, या कहने वाला झूठी बातें कर रहा है, झूठ से कह रहा है, और उस झूठ के सारे किस्से आपने पढ़ ही लिए कि किस किस तरह से इंसान अमल का झूठ बोलता है, अकीदे का झूठ बोलता है। ये सब कमेंट्स पढ़ते हुए मुझे ऑनलाइन स्टूडेंट्स को भी याद रखना है, और अल्हम्दुलिल्लाह हमारे पास माशाल्लाह चारों तरफ से स्टूडेंट्स जो होते हैं, मेरे पास उनका फीडबैक आता है, और वो इतने और ज़्यादा हैं कि मैं सारे तो नहीं पढ़ सकती, लेकिन अल्लाह ताला ने चाहा तो जल्द ही आप लोग एक ब्लॉग देखेंगे जिसके ऊपर हम अपनी सब स्टेशंस और ऑनलाइन के जो कमेंट्स हैं ये डालेंगे। लेकिन जो मुझे हैरत हुई बहुत, वो क्या थी, जुमे के सेशन पे अमेजिंग, हमने जुमे को एक बिल्कुल एक घर और कुरान को साथ लेते हुए किस तरह चले, इस पे एक जनरल टॉक की थी कि जिसके अंदर हम सब के पास कुछ टिप्स थी कि हम इससे कैसे अपने आप को मैनेज करें. मेरा ख्याल है कि घर जाके मुझे 2 या 3 घंटे, यानी फौरन तो मैं नहीं बैठती कंप्यूटर पर, लेकिन जब भी मैंने कंप्यूटर खोला तो मुझे उस वक्त हैरत हुई बहुत ज़्यादा. किस बात पे? मैंने एक ऑनलाइन स्टूडेंट की ईमेल खोली, मैं आपको पढ़ के सुनाती हूँ. इसके अंदर इन्होंने कुछ बातें लिखी हैं, यानी लफ्स ब लफ्स वो लेक्चर, ऐसे लगा कि जैसे शायद मैं अपनी ही रिकॉर्डिंग सुन रही हूँ. तो मुझे उस वक़्त एहसास हुआ कि ये बहुत ही ब्लेसिंग होती है और मुझे सोच के भी बोलना चाहिए, क्योंकि लिखने वाले तो आसमानों पे और मेरे दाएं और बाएं तो हैं ही हैं, लेकिन इंसानों में भी है. तो इन्हीं स्टूडेंट्स में से एक कमेंट थोड़ा सा जो हमारे तफसीर से रेलेवेंट था, थोड़ा सा पढ़ूंगी, लंबा है, इंशाल्लाह आप सुन इन सारी. और जो उर्दू का कमेंट है, इसलिए मेरा ख्याल है कि मेजोरिटी इसको पढ़ेगी भी. लिखती हैं कि पढ़ा लिखा इस्लाम, कुरान पाक की इब्तदाई सबक तर्जमे से पढ़ने के बाद शिद्दत से एहसास हो रहा है कि काश वालदैन इस वक्त भी इस बात की अहमियत को समझ लें कि आज उम्मत मुस्लिमा की तनज़ुली की असल वजह क्या है. यानी जो आज हमारा डाउनफॉल है एज अ उम्मत, बींग अ नेशन, उसकी वजह क्या है, ये माँ बाप समझ जाएं. और माशरे की खस्ता हाली, यानी माशरे की खस्ता हाली हालिया जबों के असबाब क्या हैं, और इंतशार का सदेबाब क्या है. उम्मत मुस्लिमा के साथ साथ पाकिस्तानी कौम के हर पेचीदा मसले का हल कुरान पाक में है. आज हम सब अगर कुरान को सादा अंदाज में तर्जमे से पढ़ें तो आज भी हम बतौर उम्मत फिर से कामयाब हो सकते हैं और कौम के तौर पर भी. हमारे जवाल की असल वजह यह है कि हम नहीं जानते कि असल अल्लाह का पैगाम क्या है, क्योंकि हम तर्जमा नहीं जानते. मेहनत करने वालों ने हमें लाइल देखकर अपनी मर्जी का अपने इलाके बना इस्लाम के बनाकर फिर सुना सुनाकर कई शुबे वाली आयात को घुमा फिराकर इस्लाम को ऐसा गोरख धंधा बना दिया कि आज बात करते हुए भी डर लगता है कि कहीं जबर जेर की गलती कर लिखने पर कत्ल का फतवा सादर ना हो जाए. मसाजिद में, महफिलों में वाइजीन ने कहानियों की सूरत में बयान कर करके इसको कदरे दुनियावी बनाकर कहीं कहीं इसकी कदर भी कम की. हालांकि जोर इस पे देना है कि सारी उम्मत के लिए असल कुरान पाक को खुद समझना पढ़ना बहुत जरूरी है. कुरान पाक पर अबूर हर इंसान के बस की बात नहीं, ये रहमत अल्लाह अपने खास बंदों पे करता है, लेकिन कुरान पाक तक मुकम्मल रसाई हर मोमिन का हक है. हमने इस किताब को सिर्फ एक गिरोह के लिए मखसूस कर दिया, नतीजा क्या निकला, क्या मन पढ़ रहे और मखसूस अंदाज में मुकर्रर लोग इसको पढ़ कर समझ कर अपने अंदाज में सुना सुना कर अपने इस्लाम को फरोग देते रहे. कुरान में खुद कफील होना ऐसे ही वक्त की अहम तरीन जरूरत है जैसे पाकिस्तान को हम मईशत में खुद कफील देकर तरक्की याफ्ता ममालिक की फहरिस्त में शामिल कर लेंगे. यही चाहते हैं ना कि हमारा मुल्क अपने ऊपर खुद खड़ा हो जाए अपने पाँव पे. तो हम कुरान के लिए दूसरों की बिसाखियों का इंतजार क्यों करते हैं? कुरान पाक का तर्जमा पढ़ना आपको इस काबिल कर देगा कि आप तिलावत सुनेंगे तो इंतहाई रिक्कत अमेज मुकामात आपकी आंखों से आंसू रवा होंगे. हम कुरान पढ़ रहे होते हैं, आयत कब्र के अजाब की पढ़ते हैं और बगैर डरे खौफ के धड़ल्ले से बातें करते जाते हैं. यही है वो फर्क जो अनपढ़ के कुरान और पढ़े लिखे समझने वाले के कुरान में फर्क है. मोहताज बनकर हम कुरान के असल से दूर रहे, मोहताजी को ख़त्म करके खुद कफील होना वक्त की अहम ज़रूरत है. हमने कुरान पाक को पढ़ पढ़ कर ख़त्म दिलवाए, इसकी इज्जत और एहतराम की इंतहा कर दी, कुरान के पर्दे का इतना एहतमाम कर दिया कि आम जिंदगी में भी वो कहीं दिखाई नहीं देता. असल बात हम सब भूल गए कि इसको समझना है, इसके अंदर कौन से हिकमत के फलाह के नायाब मोती छुपे हैं वो हासिल करने हैं. क्या अजाब शऊर से भी सवा मेरे मौला अजाब होते हैं, क्या तेरी आगही के रास्तों में सिर्फ दोजख के बाप होते हैं. यानी हम इतना दोजख से डराए गए कि हमें कुरान की चाशनी और इसकी खूबसूरती नजर ही ना आई. बहरहाल आगे बहुत कुछ लिखा हुआ है, आप बाद में पढ़ना चाहें तो पढ़ें, लेकिन एक जुमला बहुत ही अच्छा है इसका. हम वो बच्चे बन गए जो माँ की हर नसीहत को कानों में रुई ठूंस कर सुनता है ताकि वो अमल पैरा ना हो सके. ऐसे बच्चे अपनी जिंदगी में कभी कामयाब नहीं होते. देखे जिनके पास माँ से मिली तरबियत और दुआ ना हो, यानी ऐसे बच्चे कामयाब नहीं होते जो माँ की बात ही ना सुने. चले एक तो माँ ना मिली, तो जिनको माँ मिली फिर वो माँ की ना सुने तो आप सोचिए कि उनका क्या हाल होगा. तो जो 70 माओ से ज्यादा प्यार करने वाली जात है उसकी बात को ना सुनने का अंजाम क्या होगा. हमने उसके इरशादात को जुजदानों में लपेट कर अपने कान बंद कर लिए, दिल और दिमाग बंद कर दिए. इसका हुक्म ना मानना हमारी जिंदगी में क्या तब्दील, क्या तबाही ना लाएगा. और आखिरी इनका कंक्लूजन बड़ा खूबसूरत है जो असल में आप सबको भी सोच देगा کہتے ہیں کہ آج سے ذمہ داری علماء کرام کی نہیں ہے. یعنی ہم کہتے ہیں نا کہ کوئی عالم دین آئے اور ہمارے بچوں کو دین سکھا دے, نہیں, نہ یہ مولانا صاحبان کی ہے, یہ ذمہ داری اصل میں ہماری ہے, ایک ماں کی ہے. وہ 70 ماؤں سے بڑھ کر پیار کرنے والے کی ہر بات کو, ہر خوشخبری کو, ہر ڈراوے کو, ہر بیان کردہ اصول کو بغیر کسی تردد کے, بغیر کسی خوف کے سمجھنا پڑھنا شروع کر دے. قرآن پاک کا سادہ ترجمہ بغیر کسی فرقے کی تقسیم کے پڑھیے, صرف قرآن کو پڑھیں. قرآن پاک کا ترجمہ اور تفسیر ہم سب کے اس مفروضے کو مٹی میں ملا دے گا کہ آج دعاؤں میں تاثیر نہیں. دعاؤں کی تاثیر آپ کو خود دکھائی دے گی. دعاؤں کو ہر لمحہ قبول ہوتے آپ خود دیکھیں گی. اپنی زندگی پہ, دنیا پہ, ماحول پہ آپ کو اثر خود دکھے گا. ہر طرف فلاح ہی فلاح, بھلائی ہی بھلائی. جب سوچ میں, نظر میں, طریقے میں صرف قرآن کے اسباق گونجیں گے, زندگی میں عمل ہوتا نظر آئے گا. یہ ایک ایسی انقلابی رخ پرور تبدیلی ہوگی جس کو محسوس صرف وہی کر سکیں گے جو دنیاوی بکھیڑوں میں الجھ کر بہت دور سے واپس پلٹیں گے. وہ ہوں گے جن کو اللہ پاک نے چن لیا, اور وہی ہیں جو فلاح پائیں گے. سچ ہے کہ نہیں؟